नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको पत्र। मिति र पुनर्संरचनाको प्रतिवेदन नपाएसम्म ठोस तयारी गर्न नसकिने आयोगको भनाई।
जबसम्म प्रतिवेदन प्राप्त हुँदैन तबसम्म त्यसलाई हामीले फाइनल गर्न सक्दैन। अहिले पनि नेपाल सरकारले जुन मिति तोकेको छैन।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट नवजात शिशुको चोरी, शंकाको आधारमा दुईजना पक्राउ, अनुसन्धान चल्दै।
गाविस सचिवको आन्दोलनले सेवाग्राही मर्कामा काममा फर्कन गाविस सचिवहरूलाई आग्रह।
छिटै माग पूरा हुने प्रतिबद्धता पनि हामी दिन चाहन्छौ, तर अवरोध नगरेर काममा फर्किनुहोस्।
एप्पलले भारतबाट पनि आफ्नो उत्पादन शुरू गर्ने, भारतमा लगानी विस्तार गर्न चाहेको एप्पलको भनाई।
र हिमालयन शेर्पालाई हराउँदै झापा 11 झापा गोल्ड कपको फाइनलमा, एपीएफलाई हराउँदै संकटा सिमरा गोल्ड कपको सेमी फाइनलमा।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557-12-595-98-550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय चुनावको तयारी गर्न सरकारले निर्वाचन आयोगलाई आज पत्र पठाएको छ। हिजोको मन्त्री परिषद बैठकको निर्णय अनुसार सरकारले आज आयोगलाई चुनावका लागि चाहिने आवश्यक कानून तयार भइसकेकाले चुनावको तयारीमा लाग्न आग्रह गर्दै पत्र पठाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट आयोगलाई पठाइएको पत्रमा निकाय वा तह कुनको चुनाव गर्ने उल्लेख नभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। यस्तै सरकारले वैशाख अन्तिम हप्तादेखि जेठ 10 गतेभित्र चुनाव गरिसक्ने भनेर आयोगलाई पठाइएको पत्रमा समय सीमा समेत उल्लेख गरिएको छैन।
यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले चुनावको मिति र पुनर्संरचना आयोगको प्रतिवेदन नपाएसम्म ठोस रूपमा चुनावको तयारी गर्न नसकिने बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुंगो लगाउन नसकिने बताउनु भएको हो। सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले चुनाव हुनेमा आशा जगाए पनि विश्वसनीय हुने अवस्था नरहेको उल्लेख गर्नुभयो।
तयारीमा पनि अलिकति अप्ठ्यारो हुन्छ। हामी मतदान स्थल कहाँ कायम गर्ने, पुनसंरचनाको प्रतिवेदन प्राप्त हुँदैन तबसम्म त्यसलाई हामीले फाइनल गर्न सक्दैन। संरचनाको प्रतिवेदन पनि प्राप्त भएपछि हामी फुली कन्फिडेन्ट हुन्छौँ। निर्वाचनको अवधि जुन छ सुनिश्चित त छैन, अहिले पनि नेपाल सरकारले जुन मिति तोकेको छैन।
प्रमुख आयुक्त यादवले आयोग जेठ भरमा चुनाव गराउन प्रतिबद्ध रहेकाले तत्काल पुनर्संरचना आयोगको प्रतिवेदन र आधिकारिक मिति तय गर्न सरकारलाई आग्रह गर्नुभयो।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव लिन गठित कार्यदलले काम थालेको छ। आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासाका सम्बन्धमा अध्ययन गरी 2 हप्ताभित्र सुझाव दिन हिजोको मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलको संयोजकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र सदस्यमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योग मन्त्री नवीन्द्रराज जोशी हुनुहुन्छ। कार्यदलले सुझाव समेटेर प्रतिवेदन बुझाएपछि मात्रै स्थानीय तह वा निकायको चुनावबारे प्रश्न हुने सरकारले जनाएको छ। पूर्व सचिव बालानन्द पौडेल अध्यक्ष रहेको पुनर्संरचना आयोगले गएको पुष 22 गते सरकारलाई 719 वटा स्थानीय तहसहितको प्रतिवेदन पेश गरेको थियो। संविधान बमोजिम गठित आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिने या नसकिने भन्ने बहस अहिले चलिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आज बेलुकी मधेस केन्द्रित दलका नेतासँगको छलफलमा प्रधानमन्त्रीले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाका चासो र सरोकारका विषय सम्बोधन गर्न प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। जेठ 10 गते भित्र चुनाव गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाएकोमा मोर्चाका नेताहरूले आपत्ति जनाएका थिए। उनीहरूले संविधान संशोधन नगरी चुनावमा नजाने पुरानै अडान दोहोर्याएका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा नभए छिट्टै राष्ट्रिय जनआन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ। महोत्तरीमा आज भएको पार्टीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले सरकारले विगतमा गरेको प्रतिबद्धता संविधान संशोधन मार्फत पूरा गर्न नसकेकाले आफूहरू आन्दोलन घोषणाको बाध्यात्मक अवस्थामा पुगेको बताउनुभयो। देशको आधा जनसंख्या रहेको मधेसमा 25-26% गाउँपालिका र नगरपालिका तोकेर विभेद गरेको यादवको आरोप छ।
मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले संसदमा पेश गरिएको संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण रहेको भन्दै अविलम्ब परिमार्जन गरी पारित गर्नुपर्ने बताउनु भएको छ। सप्तरीमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छेदारले प्रस्ताव परिमार्जन गरी संविधान संशोधन नभएसम्म स्थानीय चुनाव हुन नसक्ने दावी गर्नुभयो।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट आज दिउँसो नवजात शिशु चोरी भएको छ। वीरगंज उपमहानगरपालिका छपकैयाका मुकेश पासवानको बच्चा जन्मिएको 3 घण्टामा चोरी भएको स्थानीय बासिन्दाले बताएका छन् र स्थानीय बासिन्दाले अस्पतालमा आज दिउँसो प्रदर्शन समेत गरेका छन्। शिशुलाई वार्डमा सारेपछि एकजना अपरिचित महिला बच्चा खेलाउन आएको र आफूलाई दूध बिस्कुट लिन पठाएर बच्चा चोरेर भागेको शिशुकी हजुरआमा रमावती देवीले बताउनुभयो। अस्पताल प्रशासनले शंकाको आधारमा 2 जनालाई पक्राउ गरेको छ। बच्चा चोरिएको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवन भरतपुरको नारायणगढ़मा रहेको आधुनिक सुन चाँदी पसलबाट 4 किलो सुन 4.5 किलो चाँदी र 7 लाख रूपियाँ चोरी भएको छ। प्रहरीका अनुसार चोरहरूले पसलको सटर फोडेर गैराती सुन चाँदी र रकम चोरी गरेका हुन्। उनीहरूले पसलको सीसी क्यामेराको डीभीआर बक्स समेत चोरेको प्रहरीले जनाएको छ। पसलभित्र रहेको सानो सेफ फुटाएर चोरी भए पनि ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो।
यस्तै इटहरीको पञ्चरुखीमा रहेको मनी ट्रान्सफरबाट आज दिउँसो 3,20,000 रूपियाँ लुटपाट भएको छ। 2 जनाको समूहमा आएका नचिनेका मान्छेले मनी ट्रान्सफरमा कार्यरत कर्मचारीलाई धम्काएर रकम लुटेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। उनीहरूले इटहरीका गणेश कार्कीले ग्लोबल आईएमई बैंकबाट लगेको 1,20,000 रूपियाँ र मनी ट्रान्सफरमा रहेको अरू पैसा लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेश बाबु सुवेदीले जानकारी दिनुभयो।
कर्णाली विकास आयोगका पदाधिकारीले कर्णाली विकासको 10 वर्षे गुरु योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका पदाधिकारीले कर्णाली विकासको 10 वर्षे गुरु योजनाको खाका प्रस्तुत गर्दै कार्यान्वयनको माग गरेका हुन्। आयोगका अध्यक्ष डाक्टर चन्द्रकान्त पौडेल नेतृत्वको टोलीले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जड़ीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवर्धन तथा कृषिमा लगानी जस्ता सवाल कर्णाली विकासका प्रमुख चुनौती भएको भन्दै आयोगले बनाएको गुरु योजना कार्यान्वयन भए कर्णालीको गरिबी 10 वर्षमा 21% झार्न सकिने प्रक्षेपण गरिएको बताउनुभयो। आयोगको गुरु योजना बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीको विकासबारे गम्भीर भएर गुरु योजना तयार गरेको भन्दै आभार समेत व्यक्त गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज 240 वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरेको छ। फागुन 6 गतेदेखि 9 गतेसम्म काठमाडौँमा हुन लागेको महाअधिवेशनका लागि हरेक निर्वाचन क्षेत्रबाट 9 जनाका दरले प्रतिनिधि छानिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। राजनीतिक रूपमा समझदारी कायम भएका ठाउँमा सर्वसम्मत तथा विवाद भएका ठाउँमा चुनावका माध्यमबाट प्रतिनिधि छानिएको राप्रपाले जनाएको छ।
जनकपुरमा हिजो पक्राउ परेका सिके राउतलाई 10 दिन थुनामा राखेर अनुसन्धान अघि बढ़ाउन जिल्ला अदालत सिराहाले अनुमति दिएको छ। इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका राउतलाई आज अदालतमा लगेर म्याथप गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो। राउतमाथि राज्य विरूद्धको संगठित अपराध अन्तर्गतको मुद्दा चलाइएको प्रहरीले जनाएको छ। माघ 5 गते लहानमा भएको कार्यक्रममा सिके राउतले देश टुक्र्याउने अभिव्यक्ति दिएका थिए।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई छिट्टै लोड सेडिङ मुक्त बनाउने प्रतिबद्धता जनाउनु भएको छ। जिल्ला विकास समिति रामेछापले आज गरेको अन्तर्क्रियामा घिसिङले देशलाई लोड सेडिङ मुक्त बनाउन जस्तो सुकै चुनौतीको सामना गर्न पनि आफू तयार रहेको बताउनुभयो।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघले बायोमेट्रिक, माइग्राम्स, ओएससी र आईएससी लगायतका संस्थाहरूलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गरेको छ। ती संस्थाहरूका कारण कामदारलाई आर्थिक भार परेको भन्दै आउँदो फागुन 30 गतेसम्ममा मलेसिया सरकारसँग कूटनीतिक पहल गरेर समस्या समाधान गर्न पनि संघले अनुरोध गरेको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गुन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056551701 98550 63143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
बिहेमा त धेरै रमाइलो भयो अघि। फोटो पनि आएको छ। अनि बच्चा कहिले नि?
बच्चा
अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ, ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति,
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
उत्तर गया भनेर कुन तीर्थलाई चिनिन्छ?
ए नेपालको गोकर्ण, बी भारतको गया।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको पत्र, मिति र पुनर्संरचना आयोगको प्रतिवेदन नपाएसम्म ठोस तयारी गर्न नसकिने आयोगको भनाई, संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट नवजात शिशुको चोरी लगायतका खबर प्रस्तुत
गर्यौं। देशभरिका गाविस सचिवहरूले काम ठप्प पारेपछि सेवाग्राही समस्यामा परेका छन्। यसअघिको सरकारले गाविस सचिवलाई कार्य सम्पादनका आधारमा 50% प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको भन्दै गाविस सचिवहरू आन्दोलित भएका हुन्। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सेनाको रिपोर्ट।
नियुक्ताको लागि छोराको नियुक्ताको लागि थिए, सिफारिस गरे भने सचिव जानु भएको थिएन, यही थियो।
छोराको नागरिकताको सिफारिस लिनका लागि मोरङको भातीगज 6 का पशुपति राजवंशी गाविस कार्यालय धाउन थालेको 3 दिन भयो। उहाँले अहिलेसम्म सिफारिस पाउन सक्नु भएको छैन। नोचा गाविस 5 का मुबारक मियाको समस्या पनि उस्तै नै छ।
हामीहरूको चाहिँ यहाँ त अब कहिले लफडा छैन, कुनै माओवादीको यो छैन। पहिले त एउटा डरोले पनि नजाने रे, अब त डर सर कहीँ छैन। अब त जानु पर्ने, आफ्नो टाइममा अफिस खोल्नु पर्यो, जनताको काम हेर्नु पर्यो, जनताको आएको बेलामा काम अब सचिव छैन भने त अल्मलाउँछ।
गाविस सचिवहरूको आन्दोलनका कारण सेवाग्राही समस्यामा परेका छन्। गाविस सचिवहरू दिनभर जिल्ला विकास समितिको ढोकामा धरना दिन्छन्। सेवाग्राही कामको पर्खाईमा दिनभर कार्यालयमा कुरेर बस्छन्। देशका अरू ठाउँमा जस्तै मोरङका 50 गाविस सचिवले 3 दिनदेखि काम ठप्प पारेका छन्। टंकी सिनुवारीका गाविस सचिव विनोद न्यौपाने:
स्थानीय विकास मन्त्रालय नेपाल सरकारले यसलाई छिट्टो सुनवाई गरेर जनताका सेवा सुविधाहरूलाई यथोचित रूपमा अगाडि बढाउने वातावरणको सिर्जना गर्न जरुरी छ। यो यदि त्यस्तो भएन भने आन्दोलन लम्बिन सक्ने संकेतहरू देखिएका छन्। त्यस्तो नहोस् भन्ने हामी पनि चाहन्छौँ। जनतालाई सेवा सुविधा उपलब्ध गराउनु पर्ने जिम्मेवारी हाम्रो पनि हो, त्यसमा हामी सचेत छौँ। तथापि सरकारको तहबाट गर्नुपर्ने कामहरू चाहिँ छिटो सम्पादन हुन् भन्ने कुरा हाम्रो माग।
कार्य सम्पादनका आधारमा प्रोत्साहन भत्ता दिने, अघिल्लो सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने लगायतका 7 बुँदे माग राख्दै सचिवहरू आन्दोलनमा उत्रिएका छन्। स्थानीय निकायको निर्वाचन, सरुवा फुकुवा गरी अन्यत्र जान पाउनुपर्ने लगायतका माग पनि सचिवहरूको छ। थला गाविस सचिव भोजराज भुजेल:
मागहरू चाहिँ सुनवाई जहिलेसम्म हुन्छ तहिले पछि मात्रै हामी आफ्नो काममा फर्किनेछौँ, नत्र भने हामी आन्दोलनमा चाहिँ अब लागेका छौँ। अब हाम्रा चाहिँ माग पुरा नभएसम्म अब हाम्रो माग सुनवाई हुने बित्तिकै हामी फर्किहाल्छौँ काममा।
यस अघिको सरकारले गाविस सचिवलाई कार्य सम्पादनका आधारमा 50% प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। गएको आर्थिक वर्षको वैशाखदेखि असारसम्म 3 महिनाको प्रोत्साहन भत्ता सचिवहरूले पाइसकेका छन्। त्यस यता अर्थ मन्त्रालयले रकम निकासा रोकेकाले आफूहरू आन्दोलित हुनु परेको गाविस सचिव हगित संरक्षण केन्द्र मोरङका अध्यक्ष नवराज पराजुली बताउनुहुन्छ:
हामीले चाहिँ अब स्थानीय निकायको चुनाव यथाशीघ्र हुनु पर्यो भन्ने प्रमुख माग हो होइन। त्यसपछि हामीले चाहिँ पाइरहेको इन्सेन्टिभ रोकिएको छ, यसको बारेमा पनि हामीले चाँडोभन्दा चाँडो प्राप्त होस् भनेर हामीले माग गरेका छौँ। यो विद्यमान निजामती कर्मचारीलाई चाहिँ कानून निर्माण गरी संघीय प्रदेश र स्थानीय तहमा समायोजन गर्न कानूनको मस्यौदा गर्न लागेको सन्दर्भमा उक्त कानूनको निर्णय गर्दा होइन यी विषय समावेश हुनुपर्छ भन्ने माग छन्। जस्तै सरकारी सेवालाई संघीय सेवा र प्रदेश सेवा गरी दुई तह मात्र गर्न उपयुक्त हुने जस्ता कुराहरू अब छन् होइन।
गाविस सचिवको माग पूरा गरेर उनीहरूको आन्दोलन अन्त्य गर्न सरकारले चाहिँ के गरिरहेको छ त? साथी पीटी लोपचनले आज दिउँसो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रशासन महाशाखाका प्रमुख चक्रबहादुर बुढालाई भेटेर सोध्नु भएको छ गाविस सचिवहरूको माग सम्बोधनका लागि के गर्दै हुनुहुन्छ।
अहिले होइन कि पहिलेदेखि त्यसको पहल गरिरहेको छ, त्यसको लागि पहलको रूपमा अर्थ मन्त्रालयमा पहिला सहमति लिनुपर्छ बजेट खर्च गर्ने कुरा। सहमतिलाई पठाएर हामीले सहमति प्राप्त गरिसकेका छौँ। अब सहमति प्राप्त भइसकेपछि त्यो सहमतिको आधारमा नेपाल सरकार मन्त्री परिषदमा प्रस्ताव लैजाने र प्रस्ताव पास भएपछि उहाँहरूले त्यो प्रोत्साहन भत्ता पाउने कुराको सुनिश्चित गर्नको निम्ति मन्त्रालय क्रियाशील नै छ, सधैँ काम गरिरहेको छ।
अनि यो चालु आर्थिक वर्षको 7-7 महिनासम्म बितिसक्दा पनि 7-7 महिना त्यही पहलकै लागि मात्र लाग्यो, अर्थ मन्त्रालयसँग सहमति लिनका लागि मात्रै
ढिला भएको चाहिँ केही हो। तर यसको लागि अब देशभरिको सबै गाविसहरूमा सबै गाविस सचिवहरूलाई 12 महिनाको 100% भत्ता दिँदा करिब 90 करोड रुपियाँ चाहिँ रहेछ। त्यो पैसाको व्यवस्थापन गर्नु पर्यो, त्यसको लागि आपसिक छलफल, हामीसँग कतिको स्रोतको सुनिश्चितता छ, नभएको चाहिँ कहाँबाट गर्ने के गर्ने भन्ने छलफल पहिल्यै भइरहेकै अवस्था हो। अब स्रोतको व्यवस्थापन भन्ने बित्तिकै यसमा चाहिँ अब खोजी गर्नुपर्ने, अर्थ मन्त्रालय सहमत चाहिने, हामीले पनि कहाँबाट गर्न सक्छौँ भनेर अहिले तल पनि बढिरहेको, यो वर्ष गत वर्षभन्दा 25% तल पनि बढाएको छ। त्यसैले गर्दा स्रोतको सुनिश्चितताको लागि त केही समय त लाग्ने नै भयो।
छिट्टै भन्नाले कति दिन होला? उनीहरूले त सेवा ठप्प पारेर चाबी बुझाइसकेका छन्।
यो हामीले मन्त्रालय गर्ने भने अब अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेका हुनाले हामीले अब प्रस्ताव नेपाल सरकार मन्त्री परिषदमा प्रस्ताव लैजानुपर्ने हुन्छ। प्रस्ताव लिन एक दिनमै प्रस्ताव जान्छ, त्यो निर्णय गर्ने अब क्याबिनेट निर्णय गरेपछि कारण हुने हो।
यी बाहेक अरू मन्त्रालयहरूसँग पनि उनीहरूको माग सम्बन्धित छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रोत्साहन भत्ता दिने कुरामा सहमति त जनाउला, तर अरू कुरामा फेरि उनीहरूले अड्डी थापे भने?
अनि उहाँहरूले माग राख्नु स्वाभाविक हो, उहाँहरूलाई पनि थाहा छ नेपालको हाम्रो वास्तविकता होइन। उहाँहरूले सुरक्षा कार्यस्थलमा सुरक्षाको पनि माग गर्नुभएको छ। सुरक्षाको हिसाबले हेर्ने हो भने अब संक्रमण कालमा केही समस्याहरू छन्, गाविस भवनहरू छैनन्, गाविस भवन अहिले एक दुई दिनमै एकैछिनमै गाविस भवन तयार गर्ने, उहाँहरूलाई चाहिँ कार्यस्थलको राम्रो कार्य वातावरण तयार गरिदिने सबै कुरा सम्भव पनि छैन। तर सबै निकायहरूले आफ्नो ठाउँबाट सहयोग गरे, सहयोग गर्ने प्रतिबद्धता गरे भने
आन्दोलनरत गाविस सचिवहरू र त्यो आन्दोलनबाट प्रत्यक्ष मारमा परेका सेवाग्राहीलाई के भन्नुहुन्छ?
जनताको करबाट तलब भत्ता लगायत अन्य सुविधा हामीले लिइरहेका छौँ, त्यसैले हामीले जनताको सेवा गर्नु कुनै पनि बाधा अवरोध बिना जनताको सेवा गर्नुपर्ने हुन्छ। सेवा गर्ने कसम खाएर नै हामीले चाहिँ सेवामा प्रवेश गरेका हौँ। त्यसैले गर्दा कुनै पनि बाहनामा जनताको एउटा सेवा प्राप्त गर्ने सहज छिटो छरितो तरिकाले सेवा प्राप्त गर्ने हकमा कुनै अवरोध नगर्नुहोस्, तपाईँहरूको मागप्रति हामी गम्भीर छौँ, मन्त्रालय गम्भीर छ र मन्त्रालय आफै पहल पनि गरिसकेको छ र छिटै माग पुरा हुने प्रतिबद्धता पनि हामी दिन चाहन्छौँ, तर अवरोध नगरेर काममा फर्किनुहोस्, हामी प्रक्रियामा छौँ भन्ने म अनुरोध गर्न चाहन्छु।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41 07 007, 98 5 11 72 194,
41 07 007, 98 5 11 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समय लिनी फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टीप्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, जाजरकोट डोल्पा भेरी कोरिडोर सड़क अन्तर्गत रिम्नामा पक्की पुल जोड्ने आधा किलोमिटर सड़क नबन्दा स्थानीयवासीले शास्ति पाएका छन्। ठूलो भेरी नदीमा निर्माण भएको पक्की पुलदेखि रूकुमतर्फको छेपारे चिसापानी सड़क खण्डको 500 मिटर सड़क नबनेका कारण जाजरकोट, रूकुम र डोल्पाका बासिन्दालाई मालसा सामान ढुवानी र यात्रामा समेत शास्ति हुने गरेको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले आजदेखि नेपाली सेनालाई डकर्मी तालिम दिन शुरू गरेको छ। नेपाली सेनाका दक्ष कालीगढ़लाई एक हप्तासम्म भूकम्प प्रतिरोधी घर बनाउने सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइने प्राधिकरणले जनाएको छ। तालिम सकिएपछि तालिम प्राप्त सेनाले फागुनको पहिलो हप्तादेखि भूकम्प प्रभावित जिल्ला रामेछाप, ओखलढुङ्गा र सिन्धुली पुगेर स्थानीय बासिन्दालाई डकर्मी सम्बन्धी तालिम दिनुका साथै भूकम्प प्रतिरोधी घर निर्माणमा सहयोग गर्नेछन्।
सुदूरपश्चिमको अतरियामा रहेको 5 नम्बर वाहिनी अड्डामा नेपाली सेनाका भूतपूर्व सैनिकहरूको सम्मेलन शुरू भएको छ। सुदूरपश्चिम प्रीतना हेडक्वार्टर दिपायलले आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलनको नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र छेत्रीले उद्घाटन गर्नुभयो।
हुम्लाका किसानलाई स्याउका बिरूवा वितरण गरिएको छ। जिल्ला कृषि विकास कार्यालय हुम्लाले स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत जिल्लाका किसानलाई 50% सहुलियत मूल्यमा बिरूवा वितरण गरेको हो। हुम्लाका 4 कृषि सेवा केन्द्र र दारगा बागवानी केन्द्रबाट बिरूवा खरिद गरेर वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बागवानी अधिकृत भक्तबहादुर रोकायाले जानकारी दिनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तेह्रथुमका दुवै नगरपालिका सहित 19 गाविसमा कृषि उत्पादन केन्द्र विकास गरिने भएको छ। परियोजनाका लागि प्रारम्भिक चरणमा अलैंची, अदुवा, सुन्तला, तरकारी, मकै, धान, अकबरे खुर्सानी र आलू खेतीका लागि 20 पकेट क्षेत्र र 2 ब्लकमा कार्यक्रम लागू भएको हो।
रूपन्देही पूर्ण खोप युक्त जिल्ला घोषणा भएको छ। आज भैरवमा आयोजित कार्यक्रममा रूपन्देहीलाई देशकै 22 खोपयुक्त जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य राज्य मन्त्री तारामान गुरूङले पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो।
मेरो पनि भन्नु छ।
2073 साल शुरू भएदेखि अहिलेसम्म फुटबल खेलेरै खेलाडीले 35 लाख रुपियाँसम्म कमाएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सुधीर मणि भट्टराई सोध्नुहुन्छ। नगदै पाए कि उधारो कमाए, खातामा लेखेर राखेको उधारो पैसालाई देखाएर भन्दा मन अलि अमिलो भयो।
सूर्य गुरुङले लेख्नु भएको छ, प्रतियोगिता जित्दा घोषणा गरिएको पुरस्कार समयमै दिने हो भने खेलाडीको मनोबल बढ्ने थियो, अनि खेलाडीको कमाईमा कर नलाग्ने व्यवस्था गर्न पाए झनै राम्रो।
जिल्ला अस्पताल सोलखुम्बुका चिकित्सक मिङमा छिरी शेर्पा हेलिकप्टर लिएर आफै गर्भवती लिन सोताङ पुगेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विष्णुराज थापा छेत्रीले लेख्नु भएको छ, डाक्टर शेर्पालाई 1 लाख सलुट, तपाईँको साहसले यो दुनियाँलाई मानवताप्रतिको व्यवहार कस्तो हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गर्नुभएको छ। सबै चिकित्सकहरूले पनि यस्ता उदाहरणीय काम गर्दै सबै चिज पैसा मात्र होइन मानव सेवा नै धन हो भन्ने बुझ्नु, योभन्दा राम्रो के उदाहरण होला।
वरिष्ठ दारीवालको ट्वीट छ, पुनर्संरचना आयोगले प्रतिवेदन बुझाइसकेकाले पुरानै संरचना अनुसार निर्वाचन गर्नुपर्छ भन्नु नयाँ संविधानको उपहास मात्रै हो।
हिजोको नेपाल दर्पण सुनेर तेह्रथुमको इसिबुका टंकप्रसाद भट्टराई हाम्रो आइबीआरमा भन्नुहुन्छ,
सरकारले पुनर्संरचना आयोगको सिफारिशमाथि छानबिन गर्ने समिति बनाएर ठिकै गरेको छ। हाम्रो तेह्रथुम जिल्लामा आयोगले आफ्नै 22,000 मापदण्डलाई व्यवस्था गरी 8,000 जनसंख्यामै पक्षपाती किसिमले गाउँपालिका सिर्जना गरिएको छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशको खबर। आइफोन निर्माता कम्पनी एप्पलले अब भारतबाट पनि आफ्नो उत्पादन शुरू गर्ने भएको छ। भारतको दक्षिणी राज्य कर्नाटकबाट एप्पलले आफ्नो उत्पादन शुरू गर्ने भएको हो। भारतीय अधिकारीहरूका अनुसार एप्पलले आफ्नो प्रारम्भिक उत्पादन आगामी अप्रिलबाट शुरू गर्ने तयारी गरेको छ। तर एप्पल कम्पनीले भने यो विषयलाई पुष्टि गरेको छैन। उसले भारतमा पनि आफ्नो लगानी विस्तार गर्न चाहेको स्पष्ट पारेको छ। भारतमा मोबाइल फोनको बजारमा एप्पलले 2% हिस्सा ओगटेको छ। अमेरिकी कम्पनी एप्पलका धेरै जसो आइफोनहरू चीनमा बन्दै आएका छन्।
अब केही खेल खबर। नेत्रहीन विश्वकप 2020 क्रिकेटमा नेपाल पाकिस्तानसित आज 10 विकेटले पराजित भएको छ। नेपालले दिएको 117 रनको लक्ष्य पाकिस्तानले 7 ओभर 5 बलमै भेट्टाएको हो। भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालका रमेश बहादुर बानियाले 15, सुनिल राणा मगरले 40 र लोकबहादुर थापाले 10 रन बनाए। हिजो दक्षिण अफ्रिकालाई 6 विकेटले हराएको नेपालले भोलि वेस्ट इण्डिजसित खेल्नेछ।
काठमाडौँ र मोरङ ललितपुरमा चलिरहेको बहिरा राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन्। पुलचोकको इन्जिनियरिङ कलेजको मैदानमा भएको सेमी फाइनलमा काठमाडौँले बाँकेलाई 37 रनले हराएको हो। आजको अर्को सेमी फाइनलमा सुनसरीलाई 46 रनले हराउँदै मोरङ पनि उपाधि नजिक पुगेको छ।
आयोजक झापा 11 दोस्रो झापा गोल्ड कपको फाइनलमा पुगेको छ। बिर्तामोडको डोमालाल रंगशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई 4-0 अन्तरमा हराएर झापा 11 फाइनलमा पुगेको हो। यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 2-0 हराउँदै संकटा क्लब 12 चलिरहेको सिमरा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ।
सुनसरीको धरानमा फागुन 5 गतेदेखि 19 अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल हुने भएको छ। आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियोगितामा 10-12 टीमहरू सहभागी हुनेछन्। तर यसको टुङ्गो 28 गते मात्र लाग्नेछ। क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईका अनुसार प्रतियोगिताको विजेताले 5 लाख रूपियाँ र उपविजेताले 2,50,000 रूपियाँ प्राप्त गर्नेछ।
र पोखरामा भोलिदेखि हुने सृजना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा 3 विभागीय टोलीसहित पुरूष र महिलाका 6 टोली सहभागी हुनेछन्। लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले 1,55,555 रूपियाँ पुरस्कार पाउनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको पत्र। मिति र पुनर्संरचनाको प्रतिवेदन नपाएसम्म ठोस तयारी गर्न नसकिने आयोगको भनाई।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट नवजात शिशुको चोरी, शंकाको आधारमा 2 पक्राउ, अनुसन्धान चल्दै।
गाविस सचिवको आन्दोलनले सेवाग्राही मर्कामा काममा फर्कन गाविस सचिवहरूलाई आग्रह।
एप्पलले भारतबाट पनि आफ्नो उत्पादन शुरू गर्ने, भारतमा लगानी विस्तार गर्न चाहेको भनाई।
र हिमालयन शेर्पालाई हराउँदै झापा एघार झापा गोल्ड कपको फाइनलमा, एपीएफलाई हराउँदै संकटा सिमारा गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।